أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وبه نستعين وصلى الله على سيدنا محمد وأهل بيته الطيبين الطاهرين اللهم صل على محمد وعلى محمد وعجل فرجهم. یہ 12th چیپٹر ہے اس کتاب کا 3 منٹ قیامت کے. یہ جناب کہتے ہیں کہ جب ہم ہمارے اعمال کی بررسی کر رہے تھے, انالیسس کر رہے تھے اور ایویلیویٹ کر رہے تھے, تو ان میں سے کچھ اعمال ایسے تھے جو میرے لیے بہت یادگار تھے. اس کی دلیل یہ تھی کہ ہم عمل کے باطن کو دیکھ پا رہے تھے اور اس کی علت اور ریزن کو سمجھ پا رہے تھے. اور اس دنیا میں جس چیز کو ہم چانس کہتے ہیں کہ اتفاق سے یا چانس سے, مثلا کوئی گاڑی چلا رہا ہے اور کہتا ہے کہ چانس سے میں بچ گیا, اتفاق سے بچ گیا, میں لکی تھا, تو کہتے ہیں وہاں پر یہ بات بالکل قبول نہیں کی جاتی ہے کہ یہ بائی چانس ہو گیا یا اتفاق سے ہو گیا. نہ, ہر چیز کے پیچھے ایک دلیل ہوتی ہے اور ایک ریزن ہوتا ہے, کوئی چیز چانس سے نہیں ہوتی ہے. وہ کہتے ہیں میری جوانی کا وہ زمانہ تھا جب میں سپاہ میں کام کرتا تھا اور وہاں پر جو ہے ان کی ٹریننگ سینٹر میں جا کر میں ٹریننگ لے رہا تھا. ہماری ہر دن کی کلاس ختم ہو جاتی تھی اور جب ہمارا شام کا برنامہ بھی ختم ہو جاتا تھا, شام کا جو پروگرام ہوتا تھا وہ ختم ہو جاتا تھا, تو سب تھکے ماندے جا کر اپنے ٹینٹ میں اپنی جگہ پر سو جاتے تھے. میں اور میرا ایک دوست تھا جو بہت مزاحیہ تھے اور ہم معروف تھے کہ ہم بہت مزاحیہ ہیں, ہم سب کو ستاتے تھے اور سب جانتے تھے کہ ہم بہت ستانے والے اور شرارت کرنے والے اور مستی کرنے والے افراد ہیں. تو جب سب لوگ ٹریننگ کے بعد تھک جاتے تھے اور تھکے ماندے جا کر اپنے بستر پہ سو جاتے تھے, تو میں اور میرے دوست کا پلان یہ تھا کہ ہم جا کر سب کو ستاتے تھے اور جگاتے تھے. ہر ایک شخص کو ہم جو ہے ٹینٹ میں جا کر ہلا کر, کبھی کسی کی چادر کھینچ کر, کسی کا بلینکٹ ہٹا کر, کسی کا تکیہ ہلا کر سب کو جگاتے تھے اور پھر واپس بھاگے بھاگے آ کر ہمارے اپنے ٹینٹ میں سو جاتے تھے. اچھا, کیونکہ ہم دونوں سب کو بہت ستاتے تھے تو کوئی ہمیں اپنے ٹینٹ میں رکھنے کے لیے تیار نہیں تھا, تو اسی لیے ہمارے لیے ایک الگ سا چھوٹا سا ٹینٹ بنا کر تمام ٹینٹس سے دور جو ہے ہمیں جگہ دی گئی تھی کہ تاکہ ہم وہاں جا کر سوئے اور کسی کو نہ ستائے, کسی کو پریشان نہ کرے, رات میں بیچ میں اٹھ کر کسی کو تنگ نہ کرے, اس لیے ہمیں الگ سے ٹینٹ دیا گیا تھا. اچھا, اور اس ٹینٹ میں میں نے اپنا ایک خاص بستر بنا لیا تھا. میں نے اپنے لیے اپنے گھر سے ایک خاص تکیہ لایا تھا اور 2 بلینکٹس لے کر آیا تھا. تو پھر مجھے جو جگہ دی گئی تھی وہاں پر میں نے تکیہ بچھا کر بہت ہی آرام دائک میری سونے کی جگہ بنا لی تھی. تو پھر ہم لوگوں کو ستاتے اور بھاگ کر آ کر اپنی اپنی جگہ پر سو جاتے تھے. تو ایسے ہی ایک رات میں سب کو ستا کر, سب کو جگا کر واپس آ رہا تھا. اچھا, آپ یہ مت پوچھئے کہ ان لوگوں کو جن کو میں نے ستایا ہے اور رات کو جگایا ہے, بیچارے جو تھک کر سو گئے تھے, ان کو میں نے بار بار ہلا کر اٹھایا ہے, اس کے لیے مجھے کتنے میرے اعمال دینے پڑے, کتنے اچھے اچھے اعمال میرے ہاتھ سے چلے گئے, یہ نہ پوچھے. میں اس کی آپ کو گنتی بھی نہیں دے سکتا اور بتا بھی نہیں سکتا, بہت اعمال میرے ہاتھ سے چلے گئے. لیکن میں آپ کی توجہ ایک دوسرے واقعے کی طرف لے جانا چاہتا ہوں. وہ یہ ہے کہ جب میں ایک رات ان لوگوں کو ستا کر جگا کر واپس آیا مستی کر کر اور اپنے ٹینٹ میں جا کر سونا چاہا, تو جیسے ہی میں ٹینٹ میں انٹر ہوا تو ہمارے ٹینٹ میں لائٹ نہیں تھی, لیکن میں نے دیکھا کہ میری جگہ پر کوئی اور شخص سویا ہوا ہے. تو مجھے لگا کہ یہی سولجرز ہمارے جو ٹریننگ کیمپ میں آئے ہوئے تھے, ان میں سے کوئی ایک لڑکا مجھے ستانے کے لیے آ کر میری جگہ پر سو گیا. تو میں ملٹری کے شوز پہنا ہوا تھا, اسی شوز کے ساتھ میں نے ایک بہت زور کی لات اس کے کمر پر دے ماری. جیسے ہی میں نے اس کے کمر پہ ایک زور کی لات دے ماری, وہ چلا کر اپنی جگہ سے اٹھا زور سے کہ کون ہے, کیا ہوا, کون تھا, کس نے یہ کیا. تو تب میں نے دیکھا کہ ارے یہ کوئی سولجر یا ہمارا ساتھی نہیں ہے, بلکہ یہ تو حاجی آغا ہے, ہمارے گروہ کے امام جماعت, یعنی وہ شخص جو یہاں پر نماز پڑھایا کرتے ہیں. اور بیچارے اتنے ڈر کر وہ اٹھے تھے کہ انہوں نے خوف زدہ ہو کر اپنا دل تھام لیا تھا, یعنی ان کا دل بہت تیزی سے دھڑک رہا تھا. تو ایک ہاتھ سے بیچارے دل تھامے ہوئے تھے اور دوسرے ہاتھ سے جو ہے کمر تھام کر اٹھے ہوئے تھے. جیسے ہی میں نے ان کو دیکھا میں بہت ڈر گیا, میں فوراً میرے ٹینٹ کے باہر بھاگ کر آ گیا اور سوچ رہا تھا کہ یہ کیا ہو گیا, یہ کیا کر دیا میں نے, کیوں حاجی آقا میری جگہ پر آ کر سو رہے تھے. और फिर मुझे मेरे दोस्त ने, वहीं जो खड़ा हुआ था, उसने बताया कि हाजी आगा को कहीं सोने की जगह नहीं थी, तो ये हमारे साथी जो थे वो चाहते थे, क्योंकि हम उन्हें हर रोज़ सताते थे तो वो चाहते थे कि वो हमको सताए, इसलिए उन्होंने हाजी आगा से कहा कि एक बहुत ही नर्म और आरामदायक जो है बिस्तर आपके लिए तैयार किया गया है, आप वहाँ जाकर सो जाए। तो वो आकर यहाँ सो गए थे। और फिर बेचारे तब हाजी आगा बाहर आए और कहा कि क्या हुआ, क्यों तुमने मुझे ऐसे मारा, मगर मैंने क्या किया है, ऐसा क्या गुनाह कर दिया कि इतनी ज़ोर से तुमने मुझे लात मारा। और कहते कहते उन्होंने मेरे लिए बद्दुआ भी कर दी, उन्होंने कहा खुदा करे तुम्हारा पाँव टूट जाए। फौरन मैं हाजी आगा के पास आया, उनका हाथ थाम लिया और मैंने उनसे कहा कि हाजी आगा गलती हो गई, बहुत बहुत माजरत चाहता हूँ, बहुत बहुत बेबख्शी, बहुत बहुत सॉरी, मुझे लगा कोई और शख्स, हमारा कोई साथी मुझे सताने के लिए यहाँ आकर सो गया है, और मैं समझा कि वो चाहता था कि हम अज़ियत हो, इसीलिए मैंने बहुत ज़ोर की लात मार दी, और मुझे ख्याल भी नहीं था कि मैं अभी तक मिलिट्री के शूज़ पहना हुआ हूँ, बहुत बहुत सॉरी, बहुत माजरत चाहता हूँ, और मैंने उनको बहुत बहुत माजरत खाई की। फिर मैंने उनसे कहा कि बहुत शर्मिंदा हूँ, आप जाइए, आप अंदर मेरी ही जगह पर जो मैंने बनाई थी आप वहाँ सो जाइए, और मैं जाकर किसी गाड़ी के पीछे की सीट पर सो जाता हूँ, आप आराम से सो जाइए, इंशाल्लाह आपको कोई परेशान नहीं करेगा। अच्छा, मेरे फिर मैंने उनसे कहा कि बस इजाज़त दीजिए कि मेरा जो तकिया है वो मैं ले जाऊँ, और फिर उन्होंने कहा ठीक है ले जाएँ। और हमारे क्योंकि टेंट में लाइट नहीं थी, मैं अंदर गया और मेरे साथ हाजी आगा भी अंदर आए। जैसे ही मैंने तकिया उठाया, मैंने देखा वहाँ पर एक बहुत बड़ा बिच्छू, जो मेरे हाथ से भी बड़ा साइज़ का था, मेरे हथेली से बड़ी साइज़ का था, वहाँ बैठा हुआ था। हम दोनों डर गए और फौरन हमने जैसे तैसे करके उसे मार दिया। फिर हाजी आगा ने मेरी तरफ देख कर कहा, तुमने मेरी जान बचा ली, अगर तुम तकिया लेने के बहाने अंदर नहीं आते और मैं आकर सो जाता तो शायद ये बिच्छू मुझे डंक लेता और मैं मर जाता, तुमने मेरी जान बचा दी, लेकिन बहुत ज़ोर की लात मारी है तुमने, अभी तक मुझे दर्द हो रहा है। फिर मैंने खुलासतन उनसे कहा कि माजरत चाहता हूँ, आप यहाँ सो जाइए, और मैंने उनके लिए बिस्तर सही कर दिया और फिर मैं जाकर कार में पीछे की सीट पर सो गया। अगले दिन जब ट्रेनिंग ग्राउंड्स में मैं ट्रेनिंग कर रहा था, तो वहाँ पर एक इत्तेफाक हुआ और मैं गिरा और मेरा पाँव टूट गया। ये सारी चीज़ें पूरे जुज़ियात के साथ, माइन्यूट डिटेल्स के साथ मेरे नामे आमाल में सब्त की गई थी। तो वो मलक जो मेज के पीछे बैठा हुआ था, उसने कहा कि जानते हो, ये जो बिच्छू था, इसे दस्तूर दिया गया था कि वो तुम्हें डंक ले और तुम्हें मार दे, लेकिन उस दिन जो तुमने सदका दिया था, इस वजह से तुम्हारी जान बच गई और तुम्हारी मौत टल गई। तब मुझे वो फिल्म दिखाई गई जिसमें वो सदक़े का ज़िक्र उन्होंने किया, वो वहाँ पर मतरा किया गया, बताया गया कि तकरीबन असर का वक्त था। उस दिन मेरी वाइफ ने मुझे फ़ोन किया और कहा कि देखे, हमारे पड़ोसी जो है फलानी, उनकी हालत बहुत ख़राब है, बहुत मुश्किल में फंस गए हैं, उनके पास बिल्कुल पैसा ख़त्म हो गया और बेचारों के पास कुछ खाने पीने के लिए भी नहीं है, तो अगर तुम इजाज़त दो तो वो पैसा जो तुमने उठा के रखा है उसमें से मैं कुछ पैसे उन्हें दे दूँ, ताकि बेचारों की ज़िंदगी चले और बेचारे भूखे पेट ना सोएं। तो मैंने उन मेरी वाइफ से कहा कि मगर वो पैसा तो मैंने बाइक ख़रीदने के लिए रखा है, तुम तो जानती हो हमें बाइक की कितनी ज़रूरत है। फिर मैंने कहा कोई बात नहीं, तुम्हें जितना चाहिए उसमें से उन्हें दे दो, ताकि उनकी मुश्किल बरतरफ हो जाए, हल हो जाए। तो फिर उस मलक ने कहा, बस यही सदक़े की वजह से तुम्हारी मौत टल गई। और उस रूहानी और वो हाजी आगा जो नमाज़ पढ़ाते थे, इमाम जमात थे, उनको उन्होंने भी उस दिन कुछ ऐसा काम किया था कि खुदा की तरफ से उनको पनिशमेंट मिलनी ही थी, वो किसी ना किसी तरह मुश्किल में मुब्तला होने वाले ही थे, चाहे फिर तुम्हारी लात की वजह से या किसी और वजह से, और वो पनिशमेंट उन्हें मिलने वाली ही थी, और तुम वसीला बन गए कि वो पनिशमेंट उन तक पहुंची, और उनकी बद्दुआ की वजह से अगले दिन तुम्हारा पांव टूट गया था। फिर उस मलक ने मुझे सदक़े देने की अहमियत को बताते हुए कहा कि सूरह फातिर की 29वीं आयत है कि जो लोग खुदा की किताब की तिलावत करते हैं और नमाज बरपा करते हैं, और वो जो उन्हें रिस्क अता किया जाता है उसमें से वो छुप कर या आश्कार तौर पर यानि खुले आम इन्फाक करते हैं, बहुत ही फ़ायदेमंद तिजारत और बिज़नेस की उम्मीद करने वाले हैं, और ऐसा बिज़नेस जिसमें कोई नुकसान और खसारत नहीं है, या फिर वो हदीस जो इमाम बाकिर अलैहिस्सलाम से मनकूल है कि सदक़ा देने से اس دنیا کی 70 بلائیں دور ہو جاتی ہے اور صدقہ دینے سے موت بھی ٹل جاتی ہے۔ تو آپ لوگوں کو میں یہ بتاتے چلوں کہ مجھے بتایا گیا ہے کہ صدقہ دینا، صلہ رحم کرنا، نماز جماعت میں شرکت کرنا اور اہل البیت کی زیارت کے لیے جانا اور وہ ایسے تمام دینی جلسات میں شرکت کرنا اور حضور رکھنا اور ایسا ہر کام جو خدا کے لیے خالصانہ اور خدا کی رضایت کے لیے انجام دینا، یہ سب چیزوں کا حساب ہماری زندگی کے وقت میں نہیں کیا جاتا ہے اور ان کا ٹائم ہمارے زندگی کے ٹائم میں سے کم نہیں کیا جاتا ہے اور انہی کی وجہ سے زندگی طولانی ہونے کا سبب بنتا ہے۔ انشاءاللہ آگے کا مطلب اگلے جلسے میں بیان کیا جائے گا، تب تک کے لیے التماس دعا، خدا حافظ۔